हुकूमत का ज्वाइंट इंटेलिजेंस डायरेक्टरेट बनाने का ऐलान। इमरान फारूक कत्ल के मुलजिमों के बैंक अकाउंट्स की तफसील तलब। गूगल पर रेहाम और अयान की सबसे ज्यादा तलाश। और कैंसर का सबब बदकिस्मती नहीं माहौल है। ये बीबीसी उर्दू सर्विस है, अहमद रजा से खबरें सुनिए। वफाकी वजीर दाखला चौधरी निसार अली खान ने इंटेलिजेंस इदारों की एक जामे मुश्तरिका निजामत या डायरेक्टरेट बनाने का ऐलान किया है। ये इदारा उनके बकौल 2-3 महीनों में काम शुरू कर देगा। कौमी असेंबली में खिताब में उन्होंने कहा,
ज्वाइंट इंटेलिजेंस डायरेक्टरेट वो एक हमारा बहुत एक ख्वाब था। इंशाल्लाह ताला उस पे बहुत जल्द, बल्कि काम शुरू हो चुका है, पैसे आ चुके हैं, बजट आ चुका है और आइंदा 2-3 महीनों में Joint Intelligence Directorate will be a reality. मगर जब तक ये नहीं है, 900 से ज्यादा intelligence experts, security agencies के साथ, सूबाई हुकूमतों के साथ शेयर की गई हैं। इनके नतीजे में बहुत बड़े intelligence based operations किए, terrorism was nipped in the bud.
हुकूमत पाकिस्तान ने एक साल पहले दहशतगर्दी के खिलाफ कार्रवाई की निगरानी या क़यादत के लिए नैक्टा नामी एक इदारा बनाने का भी ऐलान किया था, लेकिन उस पर अब तक कोई काबिल ज़िक्र पेशरफ्त नहीं हुई, ना ही चौधरी निसार ने अपनी तकरीर में उसका जिक्र किया। गूगल कहता है कि रवां साल पाकिस्तान से सबसे ज़्यादा तलाश किए जाने वाले 2 नामों में इमरान खान की साबिका अहलिया रेहाम खान और मॉडल अयान अली शामिल हैं। अयान अली को पाकिस्तान में मनी लॉन्ड्रिंग के इल्ज़ाम का सामना है। वफाकी तहकीकती इदारे FIA ने MQM के रहनुमा डॉक्टर इमरान फारूक के कत्ल के 4 गिरफ्तार मुलजिमों के बैंक अकाउंट्स तक रसाई मांग ली है। अब्दुल्ला फारूकी।
पाकिस्तान के सरकारी TV के मुताबिक FIA का कहना है कि ये तफसीलात मुकदमे में अहम सबूत होने की बिना पर मरकजी हैसियत रखती हैं। इन मुलजमान में मौजम अली, खालिद शमी, मोहसिन अली और काशिफ शामिल हैं। FIA कहता है कि बैंक अकाउंट्स की तफसीलात से मुलजिमों के आपस में राबतों का पता चलेगा और मुआविनीन और पुश्त पनाही करने वाले बेनकाब होंगे।
कराची की एक अदालत ने करप्शन के इल्ज़ाम में गिरफ्तार साबिक वफाकी वजीर और पीपल्स पार्टी के रहनुमा डॉक्टर आसिम हुसैन को मजीद 7 दिन के रिमांड पर नैब के हवाले कर दिया है। कराची से रियाज सुहेल।
पेशी के मौके पर डॉक्टर आसिम हुसैन ने अपने खानदान और सहाफियों के साथ भी मुख्तसर गुफ्तगू की और उन्हें पिंडलियों के जख्म दिखाए और बताया कि इन जख्मों की वजह बाज़ दवाइयों की अदम फराहमी है। दूसरी जानिब डॉक्टर आसिम के वकला ने सिंध हाई कोर्ट में डॉक्टर आसिम की जमानत पर रिहाई के लिए भी दरख्वास्त दायर कर दी है, जिस पर अदालत ने मुतलका महकमों को नोटिस जारी कर दिए हैं।
तुर्की के जुनूब मशरकी इलाकों में हुक्काम कहते हैं कि सिक्योरिटी फोर्सेस ने ऑपरेशन के दौरान कुर्दों की कलदम जमात PKK उसके 23 कारकुनों को मार डाला है। नुखबत मलिक।
इन इलाकों में कर्फ्यू नाफिज है और बाज़ जगहों पर तोपें भी भेजी गई हैं। इत्तलात हैं कि PKK के नौजवान हामियों ने जगह जगह रुकावटें खड़ी कर दी और अपने इलाकों के अतराफ खंदकें खो दी। कार्रवाई में 10,000 फौजी और पुलिस वाले हिस्सा ले रहे हैं। तुर्क वजीर आजम अहमद दाऊद ओगलो ने कहा है कि जब तक एक एक मकान PKK के जंगजुओं से खाली नहीं करा लिया जाता, ये ऑपरेशन जारी रहेगा। कुर्द सियासतदानों का कहना है कि कार्रवाई में आम शहरियों को निशाना बनाया जा रहा है।
रुख करते हैं इंडिया का, जहाँ की दारुल हुकूमत दिल्ली में पुलिस ने कहा है कि उन्होंने अलकायदा की भारतीय शाख के 2 अहम कारकुनों को पकड़ा है। जफर सैयद।
पुलिस ने इन गिरफ्तारियों को इस गिरोह के लिए बड़ा धचका करार दिया है। भारतीय हुकाम ने कहा है कि गिरफ्तार होने वालों में मोहम्मद आसिफ भी शामिल हैं, जो अलकायदा बरसगीर के बानी रुकन बताए जाते हैं। पुलिस का कहना है कि दोनों मुश्तबे शिदत पसंद नौजवान भारतीयों को अपने गिरोह के लिए भर्ती करने में मुलव्वस थे। अलकायदा बरसगीर 1 बरस पहले कायम की गई थी, जिसने पाकिस्तान के अंदर चंद हमलों के अलावा बांग्लादेश में 4 रोशन ख्याल मुसन्निफों के कत्ल की भी जिम्मेदारी कबूल की थी।
एक नई तहकीक कहती है कि कैंसर का मर्ज बदकिस्मती की वजह से नहीं लगता, बल्कि बड़ी हद तक माहौलियाती अवामिल उसका सबब बनते हैं। सना गुलजार।
इस साल के अवाइल में तहकीकारों ने ये कहकर एक नई बहस छेड़ दी थी कि कैंसर की 2/3 इकसाम की वजह सिगरेट नोशी जैसे अवामिल के बजाय किस्मत होती है। नेचर नामी जरीदे में शाया होने वाली इस तहकीक में कैंसर की वजूहात का जायज़ा लिया गया, जिससे ये नतीजा सामने आया कि सिर्फ 10-30% कैंसर जिस्म के कुदरती निज़ाम की वजह से लाहक होते हैं, जिसे किस्मत भी कहा जा सकता है। माहरीन का कहना है कि ये नतीजा बड़ी हद तक माकूल है।
अगर आप मुझसे या हमारी टीम के बाकी साथियों से रابطہ करना चाहते हैं तो ट्विटर और फेसबुक पर हमारे पेजेस हाजिर हैं। मेरा ट्विटर हैंडल है @AhmRaza @AhmRaza। ये BBC उर्दू सर्विस है।
آپ کی بات بی بی سی کے ساتھ۔
پی ٹی آئی حکومت کو چاہیے کہ یہ مہم موقع پر موجود تھے ان کے خلاف سخت کاروائی کی جائے۔
میں وزیر پانی اور بجلی خواجہ آصف سے،
یہاں پہ اصول ایک بھی نہیں ہے، نثار امن کھوڑو۔
ٹویٹر، فیس بک اور آڈیو بوم کے ذریعے بی بی سی اردو پر آئیے یا ہمارے ٹول فری نمبر سے آپ کی بات کا حصہ بنیے۔ نمبر ہے 0800-222-75۔ موبائل فون سے اس نمبر پر کال مفت نہیں ہوگی۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے ہیں، میں ہوں احمد رضا۔ افغانستان میں حکام کہتے ہیں کہ نام نہاد دولت اسلامیہ کے جنگجوؤں نے ملک کے مشرقی حصے میں ایک ریڈیو اسٹیشن قائم کیا ہے۔ ننگرہار صوبے کی بلدیہ کے ارکان کہتے ہیں کہ دولت اسلامیہ ایف ایم پر نشریات چلا رہی ہے جسے پورے علاقے میں سنا جا سکتا ہے۔ ان کے بقول نشریات میں حکومت مخالف پیغامات دیے جا رہے ہیں، نوجوانوں سے کہا جا رہا ہے کہ وہ دولت اسلامیہ میں شامل ہوں۔ لیبیا میں خانہ جنگی کی وجہ سے وجود میں آنے والی دو مخالف متوازی پارلیمانوں کے نمائندے آج مراکش میں ایک معاہدے پر دستخط کریں گے جس کے تحت لیبیا میں قومی اتحاد پر مبنی حکومت بنے گی۔ یہ معاہدہ اقوام متحدہ کی کوششوں سے ہو رہا ہے۔ روسی صدر ولادیمیر پوتین نے کہا ہے کہ ترکی نے پچھلے ماہ شامی سرحد کے قریب روس کا جنگی طیارہ مار گرا کے خود اپنے مفادات پر ضرب لگائی۔ سال کے اختتامی اخباری کانفرنس میں مسٹر پوتین نے اس کارروائی کی وضاحت میں ناکامی پر ترک حکومت پر تنقید بھی کی۔ کہا کہ دونوں ملکوں کے تعلقات میں بہتری کا فوری طور پر تو کوئی امکان نہیں ہے۔ ایک سوال کے جواب میں روسی صدر نے اعتراف کیا کہ مشرقی یوکرین میں روسی اہلکار موجود ہیں جو وہاں مخصوص اہداف پر کام کر رہے ہیں، مگر انہوں نے اس کی تردید کی کہ وہاں روسی فوجی تعینات ہیں۔ اور برطانوی حکومت نے غور و خوص کے بعد طے کیا ہے کہ بین الاقوامی اسلامی تنظیم اخوان المسلمین کو دہشت گرد تنظیم قرار نہیں دینا چاہیے، نہ ہی اس پہ پابندی لگنی چاہیے۔ مگر وزیر اعظم ڈیوڈ کیمرون نے کہا ہے کہ اخوان المسلمین کے کچھ حصوں کا ان کے بقول تشدد سے بڑا پرجوش تعلق ہے۔ کہتے ہیں کہ اس تنظیم کی نگرانی جاری رہے گی۔ مصر، سعودی عرب اور متحدہ عرب امارات اخوان المسلمین پر دہشت گردی سے تعلق کا الزام لگاتے ہیں، اور وہ برطانیہ پر بھی زور دیتے رہے ہیں کہ وہ اس پر پابندی لگائے۔ اب کھیلوں کی خبریں عبدالرشید شکور سے۔
نیوزی لینڈ اور سری لنکا کے درمیان دوسرا اور آخری ٹیسٹ میچ کل سے ہیملٹن میں شروع ہو رہا ہے، اور سیڈن پارک کی وکٹ کے بارے میں کہا جا رہا ہے کہ وہ تیز بالرز کی مدد کرے گی۔ نیوزی لینڈ کے بیٹسمین کین ولیمسن کا کہنا ہے کہ انہیں اپنی ٹوٹی ہوئی انگلی کے ساتھ کھیلنے پر کوئی پریشانی نہیں، پہلے ٹیسٹ میں ان کے ہاتھ پر گیند لگی تھی۔ ولیمسن اس وقت زبردست فارم میں ہیں اور اس سال ٹیسٹ کرکٹ میں 1000 سے زائد رنز اسکور کر چکے ہیں۔ نیوزی لینڈ کو سیریز میں 1-0 کی برتری حاصل ہے۔ اس نے ڈنیڈن میں پہلا ٹیسٹ میچ 122 رنز سے جیتا تھا۔ آئی سی سی ورلڈ T20 کے میچز کی تقسیم پر بھارتی کرکٹ بورڈ پر تنقید ہوئی ہے۔ ٹائمز آف انڈیا کے مطابق بھارتی کرکٹ بورڈ کے ایک عہدیدار کا کہنا ہے کہ ٹورنامنٹ کے 35 میں سے 17 میچز صرف صدر اور سیکرٹری کی ایسوسی ایشنز کے میدانوں میں رکھ دیے گئے ہیں۔ واضح رہے کہ صدر ششانک منوہر کا ہوم گراؤنڈ ناگپور 9 اور سیکرٹری انوراگ ٹھاکر کا گراؤنڈ دھرم شالہ 8 میچوں کی میزبانی کرے گا۔ سب سے بڑا اعتراض یہ سامنے آیا ہے کہ دھرم شالہ کا اسٹیڈیم، جس میں صرف 23,000 شائقین کی گنجائش ہے، پاکستان اور بھارت کے اہم میچ کی میزبانی کرے گا، جبکہ یہ میچ کسی بڑے اسٹیڈیم میں آسانی سے رکھا جا سکتا تھا۔ آئی سی سی بھارت کو ورلڈ T20 کی میزبانی کے لیے 55.2 کروڑ روپے ادا کرے گی۔ ایل سلواڈور کی فٹ بال فیڈریشن کے سابق صدر رینالڈو ویزکوئز کو پولیس نے کرپشن کے الزام میں حراست میں لیا ہے۔ وہ فیفا کرپشن اسکینڈل میں بھی امریکہ کو مطلوب ہیں۔ دوسری جانب برازیل کے دو شورائے آفاق فٹ بالرز پیلے اور زیکو نے برازیلین فٹ بال کنفیڈریشن کے صدر مارکو پولو کے فوری استعفے کا مطالبہ کیا ہے۔ ان دونوں کا کہنا ہے کہ مارکو پولو پر امریکہ میں کرپشن کے الزامات ہیں، لہٰذا انہیں یہ عہدہ چھوڑ دینا چاہیے۔ کلب ورلڈ کپ فٹ بال کا سیمی فائنل آج بارسلونا اور چینی کلب گوانزو کے درمیان یوکوہاما میں کھیلا جا رہا ہے۔ دوسرے سیمی فائنل میں ارجنٹائن اور جاپان کے کلبز مد مقابل ہوں گے۔
آئیے آخر میں موسم کا حال بھی جان لیں۔ محکمہ موسمیات کے ڈاکٹر محمد حنیف،
پاکستان کے شمالی علاقوں میں اس وقت بھی بادل ہیں۔ کل صبح کے وقت گلگت بلتستان کی بعض وادیوں میں بادل ہوں گے۔ کل بعد دوپہر گلگت بلتستان سمیت شمالی علاقوں میں مطلع صاف ہو جائے گا۔ اگلے 2-3 دنوں کے دوران شمالی علاقوں میں موسم صاف ہوگا، جبکہ پنجاب، کے پی کے، سندھ، بلوچستان میں کل مطلع صاف ہوگا۔ گندم کی کاش کے بارانی علاقوں میں اگلے چند دنوں میں موسم خشک ہوگا، جبکہ پنجاب کے کچھ میدانی علاقوں میں آج رات اور کچھ میدانی علاقوں میں کل دن کے وقت شدید دھند بننے کا امکان ہے۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔